بسم الله الرحمن الرحيم. نحمده ونستعينه ونستغفره ونستهديه ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا. ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد ان لا اله الا الله وحده لا شريك له. ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا. اما بعد، دو چیزیں ہیں بنیادی ہوتی ہیں، ایک سعادت ہے اور ایک شقاوت ہے. اللہ تبارک و تعالیٰ کے پاس انسانوں کی یہ دو ہی قسمیں، صغیر اور شقی، اور کوئی قسم نہیں ہے. اس کے علاوہ انسانوں کی جتنی قسمیں ہیں وہ انسانوں کی اپنی ہیں، انسانوں کے اندر کسی خاص مصلحت سے ہیں. یہ عوارضات کی وجہ سے، ٹیمپرری طور پر چیزیں پیدا ہو جانے کی وجہ سے پیدا ہونا، کسی علاقے سے تعلق رکھنا، کسی وطن سے تعلق رکھنا، کسی نسل سے تعلق رکھنا، کسی زبان سے تعلق رکھنا، کسی رنگ سے تعلق رکھنا، یہ اپنی قسمیں انسانوں میں پائی جاتی ہیں. یہ انسانوں کی اپنی ہیں اور یہ خصوصیتیں انسانوں میں آدم علیہ الصلوۃ والسلام کی مٹی کی وجہ سے آئی. سو پوری دنیا کی الگ الگ جگہوں سے مٹی اٹھائی گئی ان کے پتلے کو بنانے کے لیے، اس لیے الگ الگ جگہوں کی اثرات سامنے آئے، اس کی وجہ سے یہ الگ الگ نوعیتیں اور رنگیں سامنے آ گئے. باقی حق تعالیٰ شانہ کے پاس انسان جو ہیں وہ دو ہی ہوتے ہیں، سعید اور شقی، نیک بخت اور بد بخت، یہ دو ہی قسمیں ہیں. انجام دونوں کا طے ہے. جو بدبخت ہیں ان کا انجام جہنم ہے، اور جو نیک بخت ہیں ان کا انجام جنت ہے، اور کوئی تیسرا انجام نہیں ہے انسان میں. ہر انسان یا یہ کائنات میں داخل ہے یا وہ اس میں، اور نتیجے کے اعتبار سے یا اس نتیجے کو پائے گا یا اس نتیجے کو، کسی انسان کے بس میں نہیں ہے اس نتیجے کو اوائڈ کرنا. یعنی صاحب، مجھے جنت کا کام نہیں ہوتا لیکن میں جہنم میں جانے کو بھی تیار نہیں ہوں. اگر جہنم کا جنت میں جانا ہے تو بھی جنت والا کام کرنا ہوگا، جنت والے راستے پہ چلنا ہوگا. اس اعتبار سے انسانوں کی تقسیم کی ترتیب جو ہوتی ہے وہ یوں ہوتی ہے کہ دنیا میں آدمی ہدایت پر ہوتا ہے یا ضلالت پر ہوتا ہے. جو ہدایت پر ہوتا ہے وہ سعید ہوتا ہے، جو ضلالت پر ہوتا ہے وہ شقی ہوتا ہے، ضلالت میں نہیں گمراہ. تو جو سعید ہوتا ہے وہ فلاح پاتا ہے، اور جو شقی ہوتا ہے وہ خسارہ پاتا ہے. تو جو فلاح پاتا ہے وہ جنت میں جاتا ہے، جو خسارہ پاتا ہے وہ جہنم میں جاتا ہے. یہ ترتیب ہے، ہدایت، سعادت، فلاح. فلاح کا مطلب ہے، فلاح کی تعریف ملا علی قاری رحمۃ اللہ علیہ نے جو لکھی ہے کتاب میں، وہ یہ ہے کہ غنا لا فقر بعدہ، ایسا غنا جس کے بعد میں فقیری نہ ہو. جس آدمی کو فلاح والا قرار دیا جائے گا اس کو ایسا غنا ملے گا، ایسی مالداری ملے گی کہ اس کے بعد میں کوئی محتاجی اس کے ساتھ نہیں رہے گی. وعز لا ذل بعده، اور اس کو ایسی عزت ملے گی اس کے بعد میں ذلت نہیں ہوگی، کبھی بھی ذلت نہیں ہوگی، کسی بھی طرح کی نہیں ہوگی. وصحت لا مرض بعده، اور ایسی صحت ملے گی اس کے بعد بیماری نہیں آئے گی. وشباب لا حرم بعده، اور ایسی جوانی ملے گی اس کے بعد میں بڑھاپا نہیں آئے گا. وحیات لا موت بعده، اور ایسی زندگی ملے گی جس کے بعد موت نہیں آئے گی. تو فلاح بہت بڑی چیز ہے. فلاح کس کو ملے گی؟ اس کو ملے گی جو سعید ہوگا. سعید کون ہوگا؟ اس کو وہ ہوگا جو ہدایت پر ہوگا. بعد کے جو دو مرحلے ہیں وہ آدمی کے بس میں نہیں، کیونکہ وہ رزلٹ ہے. وہ ہدایت پر ہونا یہ آدمی کے اختیار میں رکھا گیا، اسی لیے ہر قیمت پر ہدایت پر رہنا ہے دنیا میں. ایسی ضلالت آدمی کے اختیار میں ہے، اختیار سے آدمی گمراہی میں پڑتا ہے. اس کے بعد کے جو دو مرحلے ہیں وہ آدمی کے اختیار میں نہیں ہیں. تو سعادت کا جس چیز کے جسے سے تعلق ہوتا ہے سعید ہونے کا، اس کی کچھ مرکزی چیزیں ہیں. ان مرکزی چیزوں کو حضرت شاہ ولی اللہ صاحب رحمۃ اللہ علیہ نے حجۃ اللہ البالغہ میں اور دوسرے علماء کرام میں بھی تفصیل سے بیان فرمایا ہے. اس میں سے جو میں ذکر کرنے لگا تھا، ایک بنیادی چیز طہارت کی ہوتی ہے. سعادت کی جو چابی ہے وہ طہارت ہے. نمبر ایک، طہارت ظاہری، طہارت باطنی، طہارت عقائد کی، طہارت اعمال کی، طہارت عبادتوں کی، طہارت صفات کی، طہارت نفس کی، طہارت بدن کی، طہارت کپڑوں کی، طہارت وضو والی، طہارت غسل والی، طہارت نجاست حقیقی والی، طہارت نجاست حکمی والی. ایک طہارت سعادت کی یہ چابی ہے. جس آدمی کے لیے طہارت قابو میں آ گئی اس کو ایک چابی مل گئی. بہت اہتمام اس کا اسلام میں کیا گیا ہے اور بہت فکر ہونا چاہیے. آدمی پیشاب سے بچنے کا بہت اہتمام ہونا. استنجو من البول ان عامت عذاب القبر میں، پیشاب سے اپنے آپ کو بچاؤ، اس لیے کہ عذاب قبر عموماً اسی سے ہوتا ہے. حضور پاک صلی اللہ علیہ وسلم کا گزر ایک مرتبہ دو قبروں کے پاس سے ہوا، دونوں کے اوپر عذاب ہو رہا تھا. آپ نے وہاں جانے کے بعد آپ کی گھٹنی جو ہے نا اچانک بند کی، آپ نے توجہ فرمائی تو پتہ چلا ان کو تو عذاب ہو رہا ہے. آپ نے فرمایا کہ ہما یعذبان فی کبیر انہما لا یعذبان، ان دونوں کو عذاب ہو رہا ہے. ہما یعذبان فی کبیر، اور کسی بڑی بات میں نہیں ہو رہا. اما احدہما فکان لا یستنجی عن البول، ایک ان میں سے وہ تھا جو پیشاب سے بچتا نہیں تھا. واما الاخر فکان یمشی بالنمیمہ، اور دوسرا جو ہے وہ دوسرا وہ تھا جو چغلی کرتا تھا. چغلی کرنا، چغلی رونا جس کو اپنے یہاں کہتے ہیں، چغلی کا مطلب ہوتا ہے ایک کا تذکرہ دوسرے کے سامنے اس انداز میں کرنا کہ دوسرا اس کے مقابلے میں بھڑک جائے. لڑانے کی تدبیر کو چغلی کہتے ہیں. چغلی کرنے میں ہوتا ہے کہ آدمی ایک کے اوپر تبصرہ ایسے انداز میں دوسرے کے سامنے کرتا ہے کہ وہ اس کے خلاف بھڑک جائے، تو چغلی کہتے ہیں. لڑانے کی تدبیر، وہ آدمی میں لڑائی ہو جائے. ایک کو اس وجہ سے عذاب ہو رہا تھا کہ وہ چغلی کرتا تھا، اس کو مزہ آتا تھا. دو آدمیوں کو لڑنے میں تیسرے آدمی کو بڑا مزہ آتا بابا، چاہے دو پارٹیاں لڑیں، چاہے دو گروپ لڑیں، چاہے دو جماعتیں لڑیں، چاہے دو حکومتیں لڑیں، چاہے دو کتے لڑیں، بڑا مزہ آتا ہے لوگوں کے لڑائی کی کوشش ہوتی ہے. تو اس بار انجوائے کرتے رہتے ہیں. وہ بہت ناپسندیدہ چیز ہے اللہ کے پاس. ایک کو اس وجہ سے عذاب ہو رہا تھا، دوسرے کو اس وجہ سے ہو رہا تھا. مگر ہر چیز میں اعتدال ہے. پیشاب سے بچنے میں بھی اعتدال ہے. بعض مرتبہ یہ نماز پڑھنے والے لوگ جو ہوتے ہیں نا, ان کو پیشاب سے بچنے کے بارے میں ایسا غلو ہو جاتا ہے, پریشان ہو جاتے ہیں. ویسا بھی نہیں ہونے دینا ہے پیشاب سے بچنے میں. یا ہوا خارج ہو جانے سے آدمی ڈرتا ہے اور وضو ٹوٹنے کا, اور جس کو ڈر لگا ہوا ہوتا ہے وہ آدمی, اس کو شیطان بہت پریشان کرتا ہے. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ وضو کا خاص ایک شیطان ہوتا ہے, یعنی شیطان کی ایک قسم ہوتی ہے. ان الوضوء شیطان یقال له ولہان, اس کا نام, اس گروپ کا نام ولہان ہے. شیطانوں کے جو گروپ ہیں ان کے نام ہیں. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ ولہان جس گروپ کا نام ہے, اس کا ایک ہی کام, اس کی ڈیوٹی ایک ہی ہے. شیطان کی طرف سے وہ اس گروپ کو جو کام دیا جاتا ہے, ٹاسک دیا جاتا ہے, وہ یہ ہے کہ نماز پڑھنے والوں کے وضو میں گڑبڑ کرنے کی فکر کرنا. حدیث شریف میں یہاں تک آتا ہے کہ نماز پڑھنے والے کی وضو میں گڑبڑ کرنے کے لیے وہ لوگ وضو کرنے والوں کی خاص جگہوں پہ کھجاتے ہیں, اس کو ایسا ایسا کرتے ہیں انگلی سے. اب وہ سمجھتا ہے کہ کچھ نکلا, پیشاب والے کو پیشاب نکل گیا, ہوا والے کو ہوا نکل گئی. اب وہ پریشان رہتا ہے, ارے میرا وضو نہیں رہتا ہے, کہتا وہ ادھر پریشان ادھر پریشان, ہمیشہ وسوسے میں, دھیرے دھیرے وساوس میں مبتلا ہو جاتا ہے. تو یہ چیز احتیاط کرنے کی ہوتی ہے. وضو ہوا نہیں ہوا, میں نے وضو کیا نہیں کیا, میں نے مسا کیا نہیں کیا, میں نے پیٹ دھویا نہیں دھویا, میرا وضو ہے کہ ٹوٹ گیا, میرا پیشاب کا خطرہ تو نہیں نکل گیا, یہ پریشانی لگی رہتی ہے. اس میں بہت محتاط ہونا پڑتا ہے. اپنی طرف سے جو تدبیر آدمی کر سکتا ہے کرے, اس کے بعد فارغ ہو جائے. میں جب آفس کو جاتا ہوں تو مجھے کیوں ایسا نہیں ہوتا, یہ سوچے آدمی جب آفس کو جانے والا ہے, اس کو جب بھی طہارت کا تقاضا ہوتا ہے آرام سے جا کے آ جاتا ہے. یہ نماز کے لیے جب جانے لگتا ہے تو یہ کیا چکر ہے, یہ سمجھنے کی چیز ہے. حضور پاک صلی اللہ علیہ وسلم نے اس موقع پر وہم کو دور کرنے کے لیے فہم کے استعمال کرنے کو فرمایا. وہم کا علاج صرف فہم ہے اور کچھ نہیں. ایک صحابی کو شبہ ہو گیا شاید ان کو خطرہ نکل جاتا ہے, تو آپ نے فرمایا کہ اگر پیشاب, جب تک پیشاب تیرے جسم سے نکل کر ران پہ سے بہتے ہوئے تیری پنڈلی پہ نہ آ جائے, اس وقت تک تیرا وضو نہیں. پنڈلی پہ جس کا آتا ہے, کسی گھر میں نہیں آتا, ان کو تسلی ہو گئی, وہم ختم ہو گیا. جبرائیل علیہ السلام نے حضور پاک صلی اللہ علیہ وسلم کو فرمایا کہ وضو کے بعد میں تھوڑا سا پانی جو ہے نا, اپنے رومالی کی جگہ پر, پیشاب کی جگہ پر آدمی چھڑک دے. اب کچا محسوس ہوگا اس کو, وہی سوچے گا کہ یہ تو وہی پانی ہے جو میں نے ڈالا تھا. وہم کا بھی آپ نے علاج, وسوسوں کا بھی علاج کیا, اور وسوسوں کی چیزوں سے بچنے کو فرمایا. جس سے وسوسے پیدا ہوتے ہیں ایسی چیزوں سے بچو. اس میں سے ایک یہ بھی ہے کہ بات لینے کی جگہ, غسل لینے کی جگہ پر پیشاب کرنا, چاہے پانی جاتا ہی ہو وہاں سے اچھی طریقے سے. آپ کو اندازہ ہے کہ یہاں سے چلا جائے گا, پیشاب رہے گا نہیں, لیکن پھر بھی وہ ایک بیماری پیدا کرنے والی چیز ہے. وہاں پیشاب نہیں کرنا چاہیے, پیشاب تو پیشاب کرنے کی جگہ پر ہی کرنا چاہیے. تو آپ نے اس سے بھی بچنے کو فرمایا کہ جس چیز سے یہ وہم اور وسوسے پیدا ہوتے ہیں. اور یہ بات اس پر آ گئی کہ یہ بھی چیز ہوتی ہے قابل لحاظ, جو وضو کرنے والوں کو, غسل کرنے والوں کو, نماز وغیرہ احتیاط سے پڑھنے والوں کو, احتیاط کیونکہ آدمی کرنا چاہتا ہے, اس میں یہ عارضہ اس کو پیش آ جاتا ہے. مگر طہارت ایک بنیادی چیز ہے. جہاں نجاست لگ جائے, گندگی لگ جائے, اس کو دھونا, اور اس کے اندر بھی معلومات کرنا مسائل کو کہ کتنے درجے کی معافی ہے, کتنے درجے کی معافی نہیں ہے. ایک درجے میں معاف, ایک حصہ معاف بھی ہوتا ہے, ایک درجے کا حصہ معاف نہیں ہوتا ہے. یہ مطلب نہیں ہے کہ جو معاف ہے وہ آدمی گندگی رہنے دے, لیکن یہ کہ اس کو معلوم ہونا چاہیے کہ نماز کے اعتبار سے نماز ہو گئی نہیں ہو گئی, تاکہ عین وقت پہ کوئی پریشانی اس کو لاحق نہ ہو. نجاست حقیقی کیا ہوتی ہے, حکمی کیا ہوتی ہے. وضو اور غسل والی جو نجاست ہے وہ نجاست حکمی ہے, حکم کے اعتبار سے آپ کو دکھتا نہیں کچھ. وضو میں آدمی کو منہ دھونا ہے, ہاتھ دھونا ہے, نہ منہ خراب ہوا نہ ہاتھ خراب ہوا. آپ گئے تھے پیشاب, پیشاب کیا آپ نے, دھو بھی لیا جسم کو آپ نے, آپ کے ہاتھ کو تو کچھ نہیں لگا, منہ کو تو کچھ نہیں لگا, اور وضو کا حکم ہے. تو وضو میں جو حکم ہے وہ حکم کے اعتبار سے ہے, اپنے کو نہیں پتہ لگتا کہ ناپاک ہے یا نہیں. ناپاک ہونا نہیں ہے تو نظر نہیں آتا. ایسے احکاموں کو تعبدی بولتے ہیں, بس اللہ نے کہا ہے کرنے کا ہے, ہمیں نظر نہیں آتا उस पेशाब का असर हमारे मुंह पे कैसा आया, हमारे हाथ पे कैसा आया, सर में कैसा आया। ऐसे गुसल का हुक्म भी हुक्मी है, गुसल में भी नापाकी जो है ना पूरे जिस्म पे क्या नजर आती है, नहीं नजर आती। अलबत्त नजासत हकीकी जो है पेशाब बरात वगैरह लग जाना, शराब लग जाना, खून लग जाना, शराब नापाक होती है, खून नापाक होता है, वो अगर लग जाए तो उसका धोना ज़रूरी होता है। फर्ज यह है कि जो तहारत के मसाइल हैं वो सीखने होते हैं, वो जानने होते हैं। और तहारत के अंदर यह भी चीज़ शामिल है कि गुस्ल वगैरह में आदमी को बहुत एहतियात करनी होती है। सर्दियों वगैरह के मौसम में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि गसल बराजिम का अहतमाम करो। बराजिम कहते हैं सर्दी की वजह से जिस्म जो सिमट जाता है उसकी वजह से जो सलवटें आ जाती हैं, तो अगर आप अच्छी तरीके से लगड़ेंगे नहीं उसको तो उसके अंदर पानी नहीं जाएगा। जहाँ जहाँ आदमी के जिस्म में सलवट पड़ जाए, मोटा आदमी है उसके पेट में भी पड़ जाती है सलवटें और जिस्म के दूसरे हिस्सों पर भी सलवट आ जाती है, तो जहाँ और ऐसे जहाँ पानी नहीं पहुँचने का गुमान गालिब है वहाँ अच्छी तरीके से पानी को पहुँचाना, उसको कहते हैं बराजिम का धोना। और इसी तरीके पर इसी वजह से बालों की सफाई वगैरह का, नामुनासिब जगहों की बालों वगैरह की जो सफाई का हुक्म दिया जाता है उसकी बेस भी है, उसकी बुनियाद भी यही है। तहारत है, मरकजी चीज़ है इस्लाम में। और ये ज़ाहरी तहारत तो ज़रिया है तंबीह करने के लिए है, असल बातिनी तहारत है जिसमें जिसको मैंने अर्ज किया कि इंसान की तहारत है। असल इंसान के जिस्म की तहारत अलग है, इंसान की सीरत और रूह की तहारत अलग चीज़ है। हमको अंदर से पाक होने का है, असल हमारी रूह पाक हो जाना है। रूह के अंदर जुल्मत आ जाती है, गंदगी आ जाती है, नूरानियत उसकी ख़त्म हो जाती है, खुशबू ख़त्म हो जाती है। रूह में खुशबू होती है और नूरानियत होती है, जिस्म में बदबू होती है और जुल्मत होती है। इसलिए जब रूह जिस्म से निकल जाती है तो जिस्म के अंदर बदबू आ जाती है और जुल्मत यानी सड़ान उसमें आ जाती है। रूह के अंदर सड़ान नहीं है तो वो अलग सिफत वाली चीज़ है। मगर इस बदअमलियों के असरात आ जाते हैं, बदसिफातियों के असरात आ जाते हैं, नफसानियत के असरात आ जाते हैं, इसलिए उस रूह को साफ करना होता है, उसकी बड़ी फिक्र करनी होती है। एक बुनियाद तहारत की है। दूसरी सआदत की बुनियाद हजरत शाह साहब ने लिखा अदालत है। अदालत का मतलब है इंसाफ। अदालत जो है ये एक वस्फ है, खाली मामले में या झगड़े के अंदर इंसाफ करने का नाम नहीं है। झगड़े में इंसाफ करना भी अदालत है, मगर हमारे अंदर अदालत जो है ना एक दूसरी चीज है। ये जो वस्फ होना है मेरे अंदर अदालत का, अदालत का असल मतलब है कि बिल्कुल हद एतदाल पर बैलेंस में होना, हर चीज़ बैलेंस में होना। इसी वजह से आप देखेंगे कि आदमी भी जब सही तंदुरुस्त जब ही है जब बैलेंस है उसका, तो अंदर का निज़ाम आगे पीछे हो गया तो आदमी की सेहत ख़राब हो जाती है। तो अदालत के माना के अंदर जो बात लिखते हैं उलमाए किराम मुहाक्किकीन वो ये है कि आदमी की अकल की कुव्वत में, इल्म की कुव्वत में, अमल की कुव्वत में, अखलाक की कुव्वत में, गज़ब की कुव्वत में, शहवत की कुव्वत में बैलेंस होना, हद एतदाल पे होना, वो गुस्से की कुव्वत में एतदाल होना, गुस्सा ही नहीं आता ये भी बेएतदाली, आता है तो एकदम छोटी सी छोटी बात पे भड़क जाता है आदमी ये भी बेएतदाली है, धरा धरा सी बात पे नाराज़ हो जा रहे ये भी बेएतदाली है। और ये कि आदमी को कितना ही कोई बेगलती का काम हो जाए तो भी गुस्सा नहीं आ रहा, एतदाल नहीं। ऐसे ही आदमी की ख्वाहिश में, ख्वाहिश वाली जो कुव्वत अल्लाह ने इंसान में रखी है उसमें एतदाल चाहिए होता है, उसमें भी बैलेंस चाहिए। उसका बैलेंस क्या है ये कुरान और हदीस की तफसीलात जानने से मालूम, ये सब बयान किया गया है। इसको हिकमत नफसिया नफसानिया कहते हैं, शख्सिया कहा जाता है। शरीयत ने बहुत इस पर काम किया, सबसे ज़्यादा शरीयत इस पर मुतवज्जो होती है। इसका बैलेंस क्या है वही है जो शरीयत के अहकाम। ऐसी इल्म की जो ताकत है उसमें इंसाफ चाहिए, अदल चाहिए, बैलेंस चाहिए। माधवों को आप देखेंगे कि ऐसी बेतुकी बड़ंग वाली बातें करते रहते हैं, पता चलता है कि ये आदमी के इल्म में बैलेंस नहीं है। बात बहुत ही जहालत वाली बात करते हैं तभी पता चलता है कि इसके इल्म में बैलेंस नहीं है। ऐसे ही अकल के अंदर की कुव्वत जो होती है, कुव्वत आकिला जो है ना, उसकी तरबियत की जाती है, उसकी तालीम की जाती है, उसको पढ़ा जाता है, पढ़ाया जाता है, उससे फिर उसके अंदर बैलेंस आता है, उसी से समझ पैदा होती है। तो आदमी की समझ में बैलेंस होना जरूरी है। ऐसे कुव्वत अमल का बैलेंस चाहिए। अमल की जो ताकत होती है आदमी में अलग है बिल्कुल। जो आदमी इल्म सीखे ज़रूरी नहीं है कि वो अमल भी करे, बिल्कुल ज़रूरी नहीं। बहुत इल्म किसी के पास होगा बहुत बेअमल भी हो सकता है, क्योंकि उसने उस पर काम ही नहीं किया। इल्म की कुव्वत बाद मरतबा होता ना, अरे भाई इतना पढ़ लिख के ऐसा कैसा हो गया। तो पढ़ने के बाद में पढ़ना लिखने का काम किया था उसने, ये काम थोड़ी किया था, इसे गड़बड़ भी हो गई। इल्म ऐसी चीज है कि उसके वास्ते तो मोमिन होने की भी शर्त नहीं है। काफिर के पास में भी इल्म होता है, यहूदी नसारा के पास कितना इल्म होता है कुरान हदीस का, दीन का बहुत इल्म होता है। इल्म एक अलग कुव्वत है। और इल्म वही का इल्म से मुराद जब कभी इस्लामी जुबान में इल्म बोला जाएगा तो वो इल्म मुराद होता है जो अल्लाह ने सरकार पर नाजिल फरमाया, वही वाला इल्म। दुनियावी जो उलूम है ये तजुर्बा से ताल्लुक रखने वाले हैं, इनके अहकाम अलग हैं। बाकी जब कुरान हदीस में मिंबर से इल्म का लफ्ज बोला जाएगा तो वो मुराद होगा, ये वो मुराद होगा जो कुरान में जिसको इल्म कहा जाता है, वो मुराद होगा हदीस में जिसको इल्म कहा जाता है, और वो वही का इल्म है। वो सीखना इंसान को ज़रूरी होता है और उसके साथ कुव्वत अमल अलग है। इसीलिए हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की जो जिम्मेदारियां कुरान पाक में बयान फरमाई गई उसमें से ये है कि आप इल्म भी सिखाते हैं और आप तज़किया भी फरमाते हैं, तरबियत भी फरमाते हैं। वयुअल्लिमुहुमुल किताब वल्हिकमत वयुज़क्कीहिम। तो अमल वाली जो कुव्वत है इंसान की उसको आदि बनाना अमल का, और सही अमल का आदि बनाना, और सही इल्म की रोशनी में आदि बनाना, और अमल करने के लिए जो मेहनत चाहिए उस मेहनत का आदि बनाना, अमल करने के लिए जो हिम्मत चाहिए उस हिम्मत का आदि बनाना, उसकी वो हिम्मत पैदा करना आदमी में, क्योंकि अमल के लिए हिम्मत चाहिए होती है। और अमल के लिए पहले से दूसरी खिलाफ वाली आदत पड़ी हुई नहीं होना चाहिए, है तो फिर वो आदत तोड़ना होता है, क्योंकि आदमी आदत का होता है। अमल के लिए इन्वायरमेंट चाहिए होता है, अगर आदमी के पास बिया नहीं है, माहौल नहीं है, इन्वायरमेंट नहीं है, अमल नहीं होता उससे। तो कुव्वत अमल की तरबियत के वास्ते काफ़ी काम है, वो एक प्रोसेस है बहुत लंबा चौड़ा। लोग इसमें बहुत गफलत करते हैं, मर्द भी और औरतें भी, बच्चे भी, बूढ़े भी, बड़ी उम्र वाले भी, छोटी उम्र वाले भी। बड़ी उम्र वाले कहते हैं अब क्या हमारा तो हो गया, क्या हुआ भाई तुम्हारा, कुछ भी नहीं हुआ तुम्हारा, असल तो अमली तरबियत होना था ना, हुई क्या, कुरान हदीस के मुताबिक हमारा अमल बन गया क्या, हमारी फहम बन गई क्या, हमारा जहन बन गया क्या, हमारा ज़मीर बन गया क्या, हमारा दिल बन, कुछ भी नहीं बना, जीरो में आते हैं हम लोगों का हिसाब करें तो। हमको ही ज़्यादा ज़रूरत है असल में, जो बालिग हो गए, बड़े हो गए, 40 साल के ऊपर हो गए, 50 साल के ऊपर हो गए, मरने के करीब पहुँच गए, असल तो उनको ही है तज़किया की ज़्यादा फिक्र जिसको करनी होती है। तो वही इल्म के मराहिल हो गए, अब तो असल काम अल्लाह के पास जाने से पहले ये है कि थोड़ा सा अमली जो कुव्वत है वो ठीक हो जाए, सिफात वाली जो कुव्वत है वो ठीक हो जाए, वो उसके अंदर बैलेंस आ जाए, उसमें एतदाल आ जाए। कुव्वत अमल की बहुत मशक करनी होती है ताकि अमल के अंदर एतदाल आए, यानी जो करना है वही करने की आदत हो, जो नहीं करना है वो नहीं करने की आदत हो, जो ना करने वाले काम है उनको ना करने की भी आदत होनी होती है, और जो करने वाले काम है उनको एकाध मरतबा हिम्मत से कर देने का नाम काम करना नहीं होता, आदत हो जाना होता है। एकाध मरतबा कोई आदमी तकल्लुफ करके थोड़ी दूर गाड़ी चला दिया, यहाँ पर रोड बिल्कुल साफ सीधी है, तो उसको ये नहीं बोलते इसको ड्राइविंग आ गई बोलते, हाँ उन्हें ये बोल सकता है कि मैं एक मरतबा दोस्त के साथ जा रहा था तो थोड़ी दूर मैंने ड्राइविंग की थी, मगर मेरे को ड्राइविंग आती बोल के नहीं बोल सकता, सिटी में नहीं घुसा सकता वो गाड़ी। तो एकाध मरतबा के अमल से आदमी आमिल नहीं हो जाता, उसकी एक मशक है। तो उस प्रोसेस का नाम तज़किया होता है, वो अलग मेहनत करनी होती है आदमी को, बच्चों पर भी होती करनी है, मर्दों को भी करना होता है, औरतों को भी करना होता है। तो अदालत वाली जो कुव्वत है ये सआदत की चाबी है। अगर एक आदमी को सआदत चाहिए यानी फलाह चाहिए, जिसको फलाह चाहिए उसको सआदत चाहिए, जिसको सआदत चाहिए उसको हिदायत चाहिए, जिसको हिदायत चाहिए उसके पास अदालत चाहिए, ये बोलना चाह रहे हैं शाह वली अल्लाह साहब रहमतुल्लाह अलैह। बस आधे घंटे का टाइम लिया है आपसे। अल्लाह तबारक व तआला हम सब की कुव्वत अमल, कुव्वत इल्म सब को जरूर फरमा दे।
Yeah, yeah.